यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुशासन, विकास, समृद्धि र समानता सहित पाँच वर्ष एमाले गर्छ भन्ने मूल नारासहित नेकपा एमालेद्वारा निर्वाचन घोषणा पत्र सार्वजनिक। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी आमसभालाई सम्बोधन गर्न केही दिनका लागि गृह जिल्ला डडेलधुरा जानुहुने। निर्वाचन आयोगद्वारा एकै दिन निर्वाचन आचार संहिता उल्लंघनमा विभिन्न 9 जनासँग स्पष्टीकरण। कालीकोटमा बम विस्फोट हुँदा 2 जना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा स्थलगत अनुगमन। तनहुँमा चितुवाको आक्रमणबाट 1 जना बालकको मृत्यु। र इजरायलमा हिजो भएको निर्वाचनमा बेन्यामिन नेतन्याहू नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रारम्भिक अनुमान।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमाले मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणा पत्र हिजो सार्वजनिक गरेको छ। काठमाण्डुको एउटा तारे होटलमा आयोजित समारोहका बीच एमाले सार्वजनिक गरेको घोषणा पत्रमा मुख्य संकल्प समृद्ध नेपाल, सुखी नेपाली रहेको छ। घोषणा पत्रमा सुशासन, विकास, समृद्धि र समानता सहित 5 वर्ष एमाले गर्छ भन्ने मूल नारा रहेको छ। 20,000 शब्दको घोषणा पत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल रूपमा अनावरण गर्नुभएको थियो। घोषणा पत्रमा एक गन्तव्य, एक राष्ट्रिय आकांक्षा, 4 संकल्प, 5 वर्ष, 20 ग्यारेन्टी, 30 कामका क्षेत्र, 247 प्राथमिकता, 41 महिना र 82 माइलस्टोन उल्लेख गरिएको छ। एमाले यसअघिको 41 महिना सरकारको नेतृत्व गर्दा समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हासिल गर्न जनपक्षीय काम गरेको दावी पनि घोषणा पत्रमा गरेको छ। सो अवधिमा संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयन गर्ने 16 सहित 89 नयाँ कानून तर्जुमा, प्रदेश र स्थानीय तहको कार्य सञ्चालनका लागि 50 भन्दा बढ़ी नमूना कानून निर्माण, श्रमिकको आधारभूत पारिश्रमिकमा 5,300 वृद्धि तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको उल्लेख गरिएको छ। 41 महिनामा भौतिक तथा आर्थिक विकासले तीव्र गति लिएको एमालेको दावी छ। सो अवधिमा प्रतिदिन 5 किलोमिटर सड़क, कालोपत्रे, प्रतिदिन 12 भवन निर्माण, प्रतिदिन 1 झलुंगे पुल निर्माण, हरेक दोस्रो दिन सरदर कम्तीमा 1 सड़क पुल र तेस्रो दिन ग्रामीण पुल निर्माण भएको पनि एमालेको घोषणा पत्रमा उल्लेख छ। सार्वजनिक भएको घोषणा पत्रमा एमाले पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा प्रतिबद्धता पनि व्यक्त गरेको छ। आगामी 2 वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्ना दर 100% पुर्याउने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रमा एमाले शिक्षण पेशालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दुरवस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढ़ाई छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ। एमाले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा पनि गरेको छ। आगामी 5 वर्षभित्र विद्युत उत्पादन क्षमता 6,500 मेगावाट बराबर पुर्याउने लक्ष्य पनि एमाले घोषणा पत्रमा सार्वजनिक गरेको छ। सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति भन्दै नारा दिएको एमाले आगामी 2 वर्षभित्र विद्युतमा पहुँच हुने जनसंख्या 100% पुर्याउने योजना पनि घोषणा पत्र मार्फत अगाडि सारेको छ। सबै परिवारलाई ग्राहस्थ उपभोगका लागि वर्षायाममा मासिक 50 युनिट र हिउँदयाममा 30 युनिट विद्युत निशुल्क उपलब्ध गराउने विषयलाई एमाले घोषणा पत्रमा समावेश गरेको छ। प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुराका 8 चुनावी आमसभालाई सम्बोधन गर्न भोलि डडेलधुरा जानुहुने भएको छ। वाम लोकतान्त्रिक गठबन्धन डडेलधुराले आयोजना गरेको जिल्लाका 7 वटै स्थानीय तहका सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। भोलि 17 गते जिल्ला सदरमुकामको बस पार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कार्तिक 18 गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्याबधुरा गाउँपालिका दुई बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम लोकतान्त्रिक गठबन्धन डडेलधुराले जनाएको छ। त्यस्तै प्रधानमन्त्री देउवालले 19 गते बिहान अजय मेरू गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। कार्तिक 20 गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस डडेलधुराका जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिनुभएको छ। देवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र नम्बर एकका उम्मेद्वार खगराज भट्ट र प्रदेशसभा दुईका उम्मेद्वार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने डडेलधुराका कांग्रेस सभापति साउदले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचार संहिता उल्लंघन विरूद्ध परेका उजुरीका आधारमा हिजो एकै दिन 9 स्पष्टीकरण सोधेको छ। आयोगले लाभको पदमा रहेका निर्वाचनका उम्मेद्वार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारी समेतलाई 24 घण्टाभित्र स्पष्टीकरण दिन बेग्ला बेग्लै पत्र पठाएको हो। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचार संहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लंघनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कार्यवाही प्रारम्भ हुने बताउनुभयो। आयोगमा हालसम्म 150 उजुरी परेकोमा करिब 60 स्पष्टीकरण सोधिएको छ। निर्वाचन आयुक्त जानकी तुलाधरले निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्नुभएको छ। आचार संहिता उल्लंघन गर्ने उम्मेद्वारको उम्मेद्वारी समेत खारेजी हुन सक्ने भएकाले आयोगले जारी गरेको आचार संहिता पालना राजनैतिक दल र उम्मेद्वार सबैले गर्नुपर्ने आयुक्त तुलाधरले बताउनुभयो। निर्वाचन आयोगले हिजो कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मीडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त तुलाधरले आगामी मक्सिर 4 गते हुने निर्वाचनमा आचार संहिता पालना गराउने र मतदाता शिक्षालाई आयोगले विशेष जोड़ दिएको उल्लेख गर्नुभयो। भारत सरकारले आगामी मक्सिर 4 गते हुने निर्वाचन प्रयोजनका लागि उपहार स्वरूप 200 सवारी साधन नेपाल सरकारलाई प्रदान गरेको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको छ। सवारी साधनहरूको साँचो ग्रहण गरेपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको आग्रह बमोजिम भारत सरकारले निर्वाचन प्रयोगका लागि सवारी साधनहरू उपहार स्वरूप प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री शर्माले नेपालले भारतसँग सरकारी स्तरमा रासायनिक मल किन्ने सम्झौता गरेको र मल छिट्टै आयात हुने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारत सरकारका तर्फबाट नेपालको निर्वाचनका लागि उपहार स्वरूप सवारी साधनहरू प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोगले दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो। आगामी मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोर्खा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अरियालले जानकारी दिनुभयो। दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामग्री ढुवानी गरिने भएको छ। निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत 7 जिल्लाको मतपत्र छपाई हुन बाँकी छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर 75 जिल्लामा ढुवानी समेत भइसकेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत अब काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाई हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दावी गर्नुभएको छ। जनकपुर धाममा धनुषा निर्वाचन क्षेत्र नम्बर 2 हिजो आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानको रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि 5 गठबन्धनको अवधारणा अघि सारिएको उल्लेख गर्नुभयो। उहाँले जनताले 2074 सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई 2/3 बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै काम गर्न नसकेको आरोप पनि लगाउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले मुलुकमा गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि पनि गठबन्धनकै बहुमतको सरकार निर्माण हुने दावी गर्नुभएको छ। सुनसरीको सदरमुकाम इनरुवा चारमा जो सुनसरीको सदरमुकाम इनरुवामा हिजो लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले 2074 सालको निर्वाचनका बेला जनता सामु आफूले गरेको प्रतिबद्धता 80% पूरा गरेको पनि स्पष्ट गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले जनताको लामो संघर्ष र बलिदान पश्चात संविधान सभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभूल्न सबैमा आग्रह गर्नुभएको छ। मन्त्री खाँडले हिजो भैरहवामा आयोजित कार्यक्रममा सार्वभौम सत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसका विरूद्ध एकजुट हुन पनि आग्रह गर्नुभयो। जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाई मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावना विपरीत संविधानलाई नै धरापमा पारेर प्रतिगमनलाई मलजल गर्नु गलत भएको मन्त्री खाँडको भनाइ छ। राष्ट्रिय मानवाधिकार आयोगले कालीकोटमा भएको बम विस्फोटको घटनाको स्थलगत अनुगमन शुरू गरेको जनाएको छ। कालीकोट तिला गुफा नगरपालिका 10 एक कार्तिक 12 गते बम विस्फोटमा परि दुई बालिकाको मृत्यु भएको थियो भने तीनजना बालबालिका घाइते भएका छन्। घटनाका सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमन समेत शुरू गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले घटनाका पीड़ितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न घाइते बालबालिकाको निशुल्क र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ। यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रह समेत गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ हरियालले मीडियाको पनि मीडियाको रूपमा रहेको राष्ट्रिय समाचार समिति रासोको सेवालाई थप व्यवसायीकरण गुणस्तरीय र विश्वसनीय बनाउनु पर्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित राष्ट्रिय समाचार समिति रासस कर्मचारी सेवा प्रवेश अभिमुखीकरण कार्यक्रममा सचिव आर्यालले रासस समाचार बनाउने न्यूज मेकर संस्था भएकाले यसबाट प्रवाह हुने सेवा राष्ट्रिय जिम्मेवारी र दायित्वबोधलाई ध्यानमा राखेर पेशागत व्यावसायिकताका साथ क्रियाशील हुन कर्मचारी एवं पत्रकारहरूलाई आग्रह गर्नुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरूद्ध परेको मुद्दामा बयान लिएको छ। न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासमा हिजो लामिछाने विरूद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिएको हो। अदालतले बयान लिने काम हिजो सकिएको र आज थुन्छेक बहस हुने जनाइएको छ। लामिछाने विरूद्ध 17 किशोरीलाई बलात्कार गरेको आरोपमा 1/14 उक्त मुद्दा दायर गरिएको थियो। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा सुदूरपश्चिमका नागरिक भने रोजगारीका लागि धमाधम भारततर्फ गइरहेका छन्। दशैं तिहार मनाउन भारतबाट गाउँ फर्किएका उनीहरू देशमा रोजगारीको अवसर नभएकाले आउँदै गरेको निर्वाचनमा मतदान गर्न छोडेर पनि भारत जानुपर्ने बाध्यता रहेको बताउँछन्। कञ्चनपुरबाट हरीश चन्द्र बागको यो रिपोर्ट।
मंगसिर 4 हुने मतदानका लागि आफ्नो पक्षमा मत माग्न उम्मेद्वारहरू चुनावी मैदानमा हुनुहुन्छ। तर देशको महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने युवा शक्ति बेरोजगारीका कारण भारत तथा तेस्रो मुलुक गइरहेको छ। दशैं तिहार मनाउन र खेतीपाती भित्र्याउन स्वदेश फर्किनु भएका नागरिकहरू चाडपर्व सकिएसँगै पुनः भारत जाने क्रम बढेको छ।
नोकरी नगरेर पनि हुन्न, बच्चाहरूलाई पाल्नै पर्यो, चुनाव आएर चुनावसम्म रोक्यौं भन्ने विचार त थियो। रोजगार पाए त आफ्नो नेपालतिरै बसिन्थ्यो, रोजगार छैन, अब जानै पर्छ न्यू इन्डिया त।
भोट हालेर गएको थिएँ, जमिन पनि खासै छैन, बन्द गेलिया छु, त्यही काट्न आएको। भोट माग्ने बेला चाहिँ घर घरमा आउँछन्, तर जितेपछि खासै त्यसो चासो गर्दैन।
सुदूरपश्चिमको पहाड़ी जिल्ला अछामका 23 निराजन खड्का पनि आफ्ना साथीभाइसँगै रोजगारीका लागि भारत जानु भएको छ। कञ्चनपुरको डोके बजार स्थित सिमानाकाबाट भारत गइरहनु भएका निराजनलाई हामीले सोध्यौं, निर्वाचन नजिकिँदैछ, उम्मेद्वारहरू मत माग्नका लागि घर दैलो गरिरहन्छ भन्दा तपाईँहरू भारत गइरहनु भएको छ किन?
हाम्रो बाध्यतामै हामीले विदेश जानु पर्छ, कसलाई होला आफ्नो देश ठाउँ छोडेर जानु पर्ने, आमा बुवासँगै बस्ने रमाउनु सबैलाई उ छ।
कैलालीको गुर्लाकी पूजा चौधरी र उहाँका श्रीमान विगत लामो समयदेखि भारतको पुनामा बसेर रोजगारी गर्नुहुन्छ। यस वर्षको तिहार मनाउन उहाँको परिवार केही दिन अघि मात्रै गाउँ फर्किएको थियो। गाउँमा तिहार मनाएर पुनः रोजगारीका लागि उहाँहरू भारत जानु भएको छ। कञ्चनपुरको डोके बजार सिमानाकाबाट श्रीमान सँगै भारत जाँदै गर्दा पूजाले सुनाउनु भयो,
तिहार मान्न आएको हाम्रो पनि अब नोकरी छुट्ने भयो नि, त्यही कमाएर खाने मान्छे।
उहाँहरू जस्तै दैनिक हजारौं नागरिकहरू रोजगारीका लागि भारत गइरहनु भएको छ। आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने भन्ने उम्मेद्वारहरूका प्रतिबद्धता त कागज र भाषणमै सीमित रहने गरेको सीमा क्षेत्रबाट बाहिरिने नागरिकहरूको गुनासो छ।
हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर। मक्सिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी पाल्पामा सुरक्षा सजगता बढ़ाइएको छ। निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
मंगसी निर्वाचनको समयमा हुन सक्ने हुल्लङ्गा तथा सुरक्षा चुनौतीमा पाल्पा प्रशासन सजग रहेको छ। मतदान गर्नु नागरिकको अधिकार भएको र मतदाताको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताउनुहुन्छ मानव अधिकार कर्मी तथा तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर राज रेग्मी।
सम्पूर्णले तोकिएको मतदान केन्द्रमा गएर मत खसाल्नु पर्दछ, यो हाम्रो मौलिक अधिकार हो। मत खसाल्न जाने सम्पूर्ण व्यक्तिहरूलाई शान्ति सुरक्षा गर्ने जिम्मेवारी राज्य पक्षको हुन्छ।
पाल्पामा 2,09,690 जना मतदाता रहेका छन्। प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि पाल्पामा छनौट भएका 1,215 म्यादी प्रहरीले 10 दिने तालिम सकेर सम्बन्धित स्थानमा खटिसकेका छन्। यस्तै 709 जना नेपाल प्रहरी निर्वाचनकै लागि खटिँदैछन्। सबै सुरक्षा निकायसँग समन्वय गरेर निर्वाचनका लागि सुरक्षा चुनौतीको सामना गर्ने तयारी भइरहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपाधीक्षक वीरेन्द्र थापा।
कहाँबाट चाहिँ सुरक्षा चुनौतीहरू आइपर्न सक्छन् मतदान स्थलमा भन्ने विषयहरूलाई अध्ययन गरेर सशस्त्र प्रहरी नेपाल आर्मी लगायत राष्ट्रिय अनुसन्धानका टिमहरूसँग सुरक्षा चुनौतीहरूलाई कसरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा निरन्तर छलफल र बहस गरिरहेको अवस्था छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाल्पामा 118 मतदान स्थल र 246 मतदान केन्द्र रहेका छन्। जिल्लामा 29 मतदान स्थल अति संवेदनशील, 50 संवेदनशील र 39 मतदान स्थललाई सामान्य रूपमा हेरिएको छ। यस्तै 2 अस्थायी मतदान स्थल रहेका छन् जहाँ समानुपातिक मत मात्र हाल्ने व्यवस्था गरिएको छ। निर्वाचन शान्त तथा भयरहित तरिकाले सम्पन्न हुने विश्वास व्यक्त गर्नुहुन्छ प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त।
निर्वाचनलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय निरन्तर रूपमा सूचनाहरू संकलन गर्ने, विगतका घटनाहरूको समीक्षा गर्ने र अब कसरी जाने भन्ने विषयमा हामीहरू प्रयत्नशील छौ।
निर्वाचनमा आचार संहिता उल्लंघन हुन नदिन नै केन्द्रित रहेको बताउनुहुन्छ मुख्य निर्वाचन अधिकृत कमल राज विष्ट।
खास गरी आचार संहिताको पालन गराउनुपर्ने अहिलेको प्रमुख जिम्मेवार भनेको चाहिँ राजनीतिक दलहरू, उम्मेद्वारहरू र राजनीतिक दलका कार्यकर्ता प्रतिनिधिहरू नै हुन् र त्यस्ता कमी कमजोरीहरू भयो भने त्यसको रोकथाम गर्ने र त्यसको आधिकारिक निकायले कार्यवाही समेत गर्नमा हामी सबै तयार छौ।
मंसिर 4 गते हुने निर्वाचन शान्त तथा भयरहित तवरबाट सम्पन्न गर्न आम नागरिकले समेत प्रशासनलाई सहयोग गर्नुपर्ने हुन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
तनहुँमा चितुवाको आक्रमणबाट हिजो साँझ 8 बालकको मृत्यु भएको छ। ब्यास नगरपालिका 12 छिर्कने निवासी जगदीश कुँवरका छोरा अभिनव कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। तनहुँमा चितुवाको आक्रमणबाट 1 दर्जन बढ़ी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलमा हिजो भएको निर्वाचनको प्रारम्भिक अनुमानले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले नेतृत्व गर्नुभएको गठबन्धनले बहुमत प्राप्त गर्ने देखाएको छ। प्रारम्भिक अनुमानले देखाए अनुसार भएमा 12 वर्ष इजरायलका प्रधानमन्त्री हुनुभएका नेतन्याहुको इजरायली राजनीतिमा अप्रत्याशित पुनर्आगमन हुनेछ। अबको केही समयमा औपचारिक नतिजा आउन थाल्ने बीबीसीले उल्लेख गरेको छ। चीनले रूसी अन्न र मल निर्यातमाथिको अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गर्नुभएको हो। चीनिया राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनैतिक हतियार नबनाउन समेत आग्रह गर्नुभएको छ। रूस युक्रेन सशस्त्र द्वन्द्वबीच विश्व बजारमा आपूर्ति श्रृंखला सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा टर्कीको इस्तानबुलमा गत जुलाईमा युक्रेन र रूसले गरेको सम्झौताको पालना गर्न पनि उहाँले जोड़ दिनुभयो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा चीनले व्यक्त गरेको छ। अब आर्थिक समाचार।
नेकपा एमाले आगामी पाँच वर्षभित्र नेपालीको आमदानी 2400 अमेरिकी डलर पुर्याउने दावी गरेको छ। आगामी निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै नेकपा एमाले हालको करिब 48 खर्बको कुल गारस्तो उत्पादन जीडीपीलाई आगामी पाँच वर्षभित्र 100 खर्ब पुर्याउने उल्लेख गरिएको छ। घोषणा पत्रमा एमाले प्रारम्भमा 7% आर्थिक वृद्धि दर हासिल गर्दै आगामी पाँच वर्षभित्र देशको समग्र आर्थिक वृद्धि 2 अंकमा पुर्याउने प्रतिबद्धता पनि जनाएको छ। आगामी पाँच वर्षमा निर्माणाधीन पूर्व पश्चिम विद्युतीय रेल मार्गको बर्दिवास निजगढ़ खण्ड सञ्चालनमा ल्याउने र निजगढ़ बुटवल खण्डको निर्माण थाल्ने तथा रसुवागढ़ी काठमाडौँ र वीरगंज काठमाडौँ रेल मार्गको निर्माण थाल्ने पनि एमाले घोषणा पत्रमा उल्लेख गरेको छ। साताको तेस्रो दिन मंगलबार नेपाली शेयर बजारमा हरियाली छाएको छ। एक साता बन्द भएर सोमबारबाट खुलेको शेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको हो। सोमबार 16 अंक माथि वृद्धि भएको नेप्से मंगलबार 56.11 अंकले वृद्धि भएर 1930.99 अंकमा पुगेको छ। मंगलबार नेप्सेमा 39,71,594 कित्ता शेयरहरू 1,29,06,65,000 रुपियाँमा किनबेच भएका छन्। मंगलबार बजारमा कुल 186 कम्पनीका शेयर कारोबार भएकोमा 181 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने 3 कम्पनीको शेयर मूल्य घटेको छ। मुलुकभित्रै उत्पादन गर्न सकिने उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तास जस्ता वस्तु नेपालमा आयात हुँदा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै 3,59,10,000 बराबरको रकम बाहिरिएको छ। यस अवधिमा भारतबाट मात्रै 3,25,59,000 मूल्यका कुल 16,56,030 थान तास आयात भएको छ। त्यस्तै 33,51,000 मूल्य बराबरका कुल 40,182 थान तास चीनबाट आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन इन्टरनेट टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई 45 दिनको समय सीमा दिएको छ। प्राधिकरणले मंगलबार सार्वजनिक सूचना मार्फत दूरसंचार केबल टीभी तथा इन्टरनेट सेवा प्रदायकका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ।
भुवन आचार्य, अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही प्रदेश एक बागमती र गण्डकी प्रदेशकै पहाड़ी भागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:15 भयो भने सूर्यास्त भरे साँझ 5:20 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सुशासन, विकास, समृद्धि र समानतासहित पाँच वर्ष एमाले गर्छ भन्ने मूल नारासहित नेकपा एमालेद्वारा निर्वाचन घोषणा पत्र सार्वजनिक। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी आमसभालाई सम्बोधन गर्न केही दिनका लागि गृह जिल्ला डडेलधुरा जानुहुने। निर्वाचन आयोगद्वारा एकै दिन निर्वाचन आचार संहिता उल्लंघनमा विभिन्न 9 जनासँग स्पष्टीकरण। कालीकोटमा बम विस्फोट हुँदा 2 जना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा स्थलगत अनुगमन। तनहुँमा चितुवाको आक्रमणबाट 1 बालकको मृत्यु। र इजरायलमा हिजो भएको निर्वाचनमा बेन्यामिन नेतन्याहू नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रारम्भिक अनुमान। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।